الله وبركاته. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، برادران اسلام اور خواتین اسلام، سب سے پہلے تو میں آپ حضرات کو مبارکباد دیتا ہوں کہ ماشاءاللہ ایک اچھی کشادہ مسجد اللہ پاک نے رحمت فرما دی. چند سال پیشتر بھی حاضری ہوئی تھی لیکن تھوڑا سا کنجس تھی، اب تو الحمدللہ تعالیٰ بہت کشادہ اور اچھی ہو گئی ہے. پیچھے کا حال بھی کافی بڑا ہے، سامنے کا بھی، اور یہ بہت خوشی کی بات ہے، بہت مبارکباد ہے آپ کے لیے. کئی اعتبارات سے مبارکبادی کے مستحق ہیں آپ لوگ، لیکن یہ ہے کہ یہ خوشی کاہے کی ہے، مبارکبادی کس بات کی ہوتی ہے؟ جو آپ کے ذہن میں چیز جتنی عظیم ہوگی، جتنی اچھی ہوگی، اتنی بڑی مبارکبادی ہوگی. اچھا ہے بھائی، کمیونٹی والوں کے لیے نماز پڑھنے کی سہولت ہوگی، لوگ آتے ہیں تو صاف ستھرا دکھتا ہے، لوگ اپنے گھروں کے اندر صاف ستھرے رہتے ہیں، مسجد میں جب آتے ہیں تو کارپیٹ گندی ہوتی ہے، یہ ہے وہ ہے، اس وجہ سے ایک سہولت ہو گئی، پھر لوگوں کو خوشی کی بات ہے. ایسی مبارکباد ہے؟ ایسی مبارکباد نہیں ہوتی ہے. مبارکباد اس بات کی ہے اصل میرے دوستو کہ اللہ کی عبادت کرنے کے لیے جو جگہ فراہم کی گئی، اس میں جن لوگوں نے حصہ لیا، ان لوگوں نے ایک ایسا عظیم کام کیا ہے کہ اس کا ان کو اندازہ نہیں ہے کہ کتنا بڑا کام ہو گیا. کسی ایسی فیکٹری میں، کسی ایسی کمپنی میں جو دنیا میں مشہور ہو، جس میں کبھی لاس نہ ہوتا ہو اور جس کا شیئر ہمیشہ اوپر ہی کو جاتا ہو اور بہت زیادہ جس میں آمدنی ہوتی ہو، ایسی کمپنی میں آپ نے اپنا شیئر ڈال دیا، اس کے بعد آپ خوش ہو کے بیٹھے ہوئے ہوتے ہیں کہ بھائی اب ہر مہینہ کچھ نہ کچھ ملتا ہی رہے گا، منتھلی بنیادوں پر یا ایئرلی بنیادوں پر، اور بڑھتا ہی رہے گا اور کبھی لاس نہیں ہوگا. سارے آپ کو مبارکباد دیں گے کہ صاحب یار کیا اچھا سیٹ اپ تم نے کیا، انتظام کر لیا سہولت کا. ایسے جن لوگوں نے اس مسلے کو بنانے میں، اس مسجد کو بنانے میں حصہ لیا، جتنا بھی لیا، انہوں نے ایک مستقل پائیدار فائدے کا کام اپنے لیے کر لیا ہے کہ جب تک اس میں نماز ہوتی رہے گی، جتنی نمازیں پڑھی جائیں گی، جتنی تلاوت کی جائے گی، جتنی دین کی بات کی جائے گی، جتنے مسئلے مسائل پڑھائے جائیں گے، جتنا خیر کا کام ہوگا، جتنی دعوت کا کام ہوگا، سب میں ان کا حصہ پڑ گیا. مطلب وہ لوگ زیادہ ہوشیار ثابت ہوئے یا وہ لوگ جنہوں نے ایکسکیوز کر لیا پیسہ خرچ کرنے سے؟ مسجد والے آئے تھے، ہم نے ان کو بیوقوف بنا کے بھیجا دیا کہ یار میرے تو حالات اچھے نہیں ہیں، ابھی اس وقت میں اس کنڈیشن میں نہیں ہوں، میری اکانومی خراب ہے، میں پھر سوچوں گا، میں پھر دیکھوں گا. تو جنہوں نے یہ سوچا ہوگا کہ میں پھر سوچوں گا، میں پھر دیکھوں گا، ان کا تو چاس نکل گیا. لا یستوی منکم من انفق من قبل الفتح وقاتل، شروع موقع پر جس نے کر لیا وہ بعد میں کرنے والے کو وہ ثواب ویسے بھی نہیں ملتا، اور دوسرے بعد میں کہاں کریں گے، کب کریں گے، کریں گے نہیں کریں گے، اس کی کیا شیورٹی ہے؟ خوش نصیب ہوتا ہے وہ آدمی جو موقع کو پہچان کر وقت پر قربانی دیتا ہے اور اس میں کچھ بنا لیتا ہے. اپنے پیسے سے بنا لے، اپنے وقت سے بنا لے، اپنی صلاحیت سے بنا لے. اس نے اپنا وہ لکی پرسن ہے، وہ خوش نصیب انسان ہے، تو اس نے چار پیسے ڈال دیے، اب جنہ والا نماز آ رہی ہے اس کے حصے میں، ہر روز کی نمازیں پانچ نمازیں اس کے اکاؤنٹ میں، وہ تو پڑھ رہا ہے پانچ اور 25 آدمیوں نے پڑھی تو 25 کی پانچ پانچ ہو گئی، تو 25 کو پانچ سے ضرب دو، 100 سے زیادہ نمازیں اس کے اکاؤنٹ میں، سب کے نماز سب کے اکاؤنٹ میں پانچ پانچ نمازیں. ارے بھائی تجھے اس کے سرخاب کے پر لگے تھے کہ نہیں؟ ہاں لگے تھے. مجھے سرخاب کا پر لگا تھا کیونکہ دین کا کام سرخاب کا پر لگنا ہی ہے. اب ان کو ملتے رہیں گے روزانہ 100-125 آدمیوں کی نمازیں، کتنا خوش نصیب انسان ہے وہ جس نے بچا لیا، جس نے ہوشیاری کر لی. وہ محروم ہے، وہ فولش پرسن، بے وقوف ترین آدمی ہے. جس نے لگا دیا وہ خوش قسمت انسان، جب تک رہے گا آباد، اور اللہ کرے کہ قیامت تک رہے، جب تک نمازیں پڑھی جائیں گی، جتنی اس میں ترقی ہوتی رہے گی، جتنی کنٹری کے مسلمان آتے رہیں گے، پڑھتے رہیں گے. یہ تو امریکہ کے اندر تو کوئی ایک کنٹری کا تھوڑی ایک مسجد میں ہوتا ہے، سب کا ثواب اللہ پاک اس کا عطا فرمائے. یہ ہے چیز سمجھداری کی. اور حضور نے فرمایا کہ جو مسجد بناتا ہے اللہ کے لیے تو اللہ پاک اس کے لیے گھر بنا دیتا ہے جنت میں. جو مسجد بنا دیتا ہے اللہ کے لیے، من بنا للہ مسجدا ومن بنا للہ بیتا، اللہ کے لیے بنائے. نیت جو ہے نا، پریسیڈنٹ بننے کی، سیکرٹری بننے کی، ٹریزرر بننے کی، بورڈ آف ڈائریکٹر بننے کی، اپنا ڈومینیشن کرنے کی، یا لوگوں میں اپنی نیکنامی کرانے کی، لوگوں میں واہ واہ کرانے کی، ہر کوئی ملاقات کر کے ارے بھائی صاحب انہوں نے 50,000 دیے، ارے بھائی صاحب انہوں نے، ایسے بھی تو ہوتے ہیں ذہن بعض مرتبہ. اللہ کے لیے ہو، ایسی کوئی دنیاوی غرض نہ ہو اس میں. میں نے کہہ دیا اللہ کے لیے، اللہ کو راضی کرنے کے، اللہ پاک اس کے لیے جنت میں مکان بنا دے گا. آپ لوگ اتنے ایسے ہیں، یہ تو سارے گجراتی ہیں، گجراتیوں کے تو ماشاء اللہ ان کا اکنامک سسٹم بڑا عجیب و غریب ہوتا ہے، تو سب کو پتا ہے، ساری دنیا کو پتا ہے کہ مالیات کے معاملے میں یہ لوگ بہت ہوشیار ہوتے ہیں. تو ان میں سے کوئی بھی نہیں ہوگا شاید جس کا اپنا بیک گراؤنڈ میں کوئی گھر ور نہ ہو، وہاں پہ بھی انہوں نے مکان بنایا ہوا ہے. ہر ایک کا اپنے اپنے گاؤں میں، اپنے شہر میں مکانات ہیں، پراپرٹی ہیں، دکانیں ہیں، ملکی ہیں، مہینے کو مہینہ پیسہ آتا ہے. تو دنیا میں تو یہ ہے کہ آپ کا ایک مکان گجرات میں ہے، ایک مکان یہاں ہے، ہو سکتا ہے کہ وہاں ذاتی ہو، یہاں کرایہ کا ہو، یہاں ابھی ذاتی نہ بنا ہو. آخرت میں ایسا نہیں ہے کہ بھائی تو بہت برا بندہ تھا، تو جہنم میں رہو، تیرا مکان جنت میں رہے گا، ایسا ہے کیا؟ جس کو اللہ پاک جنت میں مکان دے گا تو پھر اس کو جہنم میں ٹھہرائے گا. کتنی بڑی خوشخبری ہے جملے میں، حضور پاک صلی اللہ علیہ وسلم کے اس ارشاد میں کتنی بڑی خوشخبری ہے کہ جس کے لیے مکان جنت میں ہوگا، اللہ اسے تھوڑی یہ کہے گا کہ تیرا مکان تو جنت میں ہے، وہاں سے رینٹ بھیج دیتا ہوں مہینے کو مہینہ، تو رہو جہنم میں، ایسا تھوڑی ہونے والا ہے. جنت میں مکان کا مطلب خوشخبری دی گئی ہے کہ اس کو جنت بھی دی جائے گی، جنت میں اس کا مکان بھی دیا جائے گا. اور اس میں ایک اور بات بھی ہے، وہ یہ ہے کہ جنتیوں کے جو مکانات ہیں وہ مکانوں کی طرح تمہارے بھی مکانات جنت کے ہوں گے، لیکن جنت میں ایکسٹرا مکان مسجد بنانے کا الگ ہوں گا. کہ جنت میں محلات نہیں ہیں، وہاں مکان نہیں ہے، خالی جنگل ہے کیا؟ وہاں ہے مکانات، وہاں محلات ہیں، وہاں قصور ہیں، بڑے بڑے محل ہیں، سونے کے، چاندی کے، موتی کے، زبرجد کے، زمرد کے محلات ہیں، وہاں بنے ہوئے. مشک کی مٹی اس کی ہے، اس کے اندر چونا پٹی نہیں لگنے والی ہے، مشک لگنے والا ہے، زعفران لگنے والا ہے، ہمیشہ اس میں سے خوشبو مہکتی رہے گی. اور مسجد بنانے کی وجہ سے ایکسٹرا ایک محل ہوگا جو ممتاز ہوگا سب محلات میں، اس نے مسجد بنائی تھی. بتاؤ وہ آدمی جس نے پیسے لگا دیے مسجد میں وہ خوش نصیب ہے، یا وہ جس نے ہوشیاری کر کے پیسے بچا لیے وہ خوش نصیب ہے؟ اور جس نے ہوشیاری تو نہیں کی لیکن اس کو موقع نہیں ملا تھا، مجبوری تھی، وہ کتنا افسوس کا مقام ہے اس کے واسطے کہ یار میں نے کیسا موقع مس کر دیا، کیسے حالات تھے میرے اس وقت، کاش اس وقت تھوڑے سے بھی حالات میرے صحیح ہوتے تو جتنا مجھ سے بن پڑتا میں کر لیتا کچھ. یہ میرے دوست بھائیو دین کے سب کاموں کے لیے ہے، یاد رکھ لو. مسجد کے لیے بھی ایسے ہی ہے، مدرسے کے لیے بھی ایسے ہی ہے. کوئی انسٹیٹیوٹ اور ادارہ آپ قائم کریں گے जब मैं ऐसा मौका आएगा ना, तो जब ऐसे आगे बढ़ जाना, वो लक्की पर्सन होगा जिसने आगे बढ़ के काम कर लिया होगा। क्योंकि इंस्टीट्यूट जो होते हैं, इदारे जो होते हैं, लफ्ज मदरसा में जरा कम बोलना चाह रहा हूँ जानबूझ के, इंस्टीट्यूट उसकी जगह पे बोल देते हैं। जिस चीज से आपको चिड़ है वो बोले क्यों, ठीक है, तो बदल दो थोड़ा सा लफ्ज, उसमें क्या फर्क पड़ने वाला। जो इंस्टीट्यूट होते हैं वो तो मेरे दोस्तों इंसानियत साजी की फैक्ट्री होती है, उसमें इंसानियत बनती है, उसमें ईमान वाले बनते हैं, उसमें ईमान की हरारत बनती है, उसमें मन का पुराना पाप जो है ना वो खत्म होता है। मस्जिद तो बना दी शब्बर में, ईमान की हरारत वालों ने मन अपना पुराना पापी है बरसों में नमाजी बनना सका। इंस्टीट्यूट नमाजी बनाते हैं, आलिम बनाते हैं, कुरान के हामिल बनाते हैं, अल्लाह की वही का इल्म संभालने वाले बनाते हैं। ये इंसानियत के वास्ते अल्लाह तबारक व तआला का जो इल्म आसमान से आया है उसको हर वक्त अवेलेबल रखना, आलिम का काम ये होता है। आलिम का मतलब ये होता है, आलिम की जो फजीलत है वो इसलिए नहीं कि वो बहुत अल्लाह वाला, बहुत मुत्तकी, बहुत परहेजगार, बहुत तबलीगी, बहुत दावत वाला, नहीं नहीं नहीं, इसलिए नहीं होती। आलिम की फजीलत इसलिए होती है कि वो अल्लाह के कानून का मुहाफिज है, अल्लाह की वही का वो मुहाफिज है, और उसने उसको हर वक्त इंसानों के लिए अवेलेबल रखा है कि जो कोई किसी बात पर अल्लाह के हुक्म के चलना चाहे तो वो पूछ सकता है कि क्या हुक्म है, कैसा करना है। किसी को गुस्ल का, किसी को वजू का, किसी को नमाज का, किसी को रोजे का, किसी को जकात का, किसी को हज का, किसी को निकाह का, किसी को तलाक का, किसी को खुला का, किसी को हजारत का, किसी को रुबूबियत का, किसी को बच्चों की तरबियत का, किसी को राइट्स का, किसी को उम्रे का, किसी को हज का, किसी को एतिकाफ का, किसी को इनहेरिटेंस का, कोई भी मसला पेश आ सकता है। इतने आदमियों को एक दिन सुबह में अलग अलग सब पेश आ सकते हैं। ऐसा आदमी अवेलेबल होना फर्ज है जो अल्लाह के कानून को बताए, उसको आलिम कहते हैं, और वो पूरी कम्युनिटी पर फर्ज होता है, नहीं तो पूरी कम्युनिटी गुनहगार होती है। और जहां ऐसे लोग बनते हैं उसको इंस्टीट्यूट कहते हैं, इदारे कहते हैं। आप अंदाजा कीजिए कि वो कितनी बड़ी चीज है। शायद आपको समझ में ना आए, यानी आपको अचंभा सा लगे, ये मस्जिद से भी बहुत बड़ी चीज होती है। मैं आपसे, आप मेरे से आर्ग्यूमेंट करें तो मैं खामोश हो जाऊंगा, इस वक्त कुछ नहीं बोलूंगा आपको, इतनी कैसी बड़ी बात बोल दी। लेकिन बात यही है, अगर आप मुझ पर ट्रस्ट करते हैं, ये मस्जिद से बहुत बड़ी चीज होती है। वहाँ उलमा तैयार होते हैं, वहाँ मुफ्ती तैयार होते हैं, वहाँ हुफ्फाज़ तैयार होते हैं, वहाँ कौमों को संभालने वाले तैयार होते हैं, वहाँ का एक एक आदमी पूरी दुनिया के अंदर तब्दीली ला देता है। हज़रत इलियास साहब रहमतुल्लाह अलैह कहाँ से निकले, मस्जिद से निकले कि मदरसे से निकले? हज़रत थानवी रहमतुल्लाह अलैह कहाँ से निकले, मस्जिद में बनते हैं क्या मदरसे में बनते हैं? ऐसे लोग मस्जिद में तो बनने के बाद आने की जगह है, इबादत की जगह है, इदारे। और इदारा होना ऐसा ही नेसेसरी और जरूरी है आपके लिए जैसा कि मस्जिद होना जरूरी है। जब तक मस्जिद नहीं होगी आप जमात से नमाज कहां से पढ़ोगे? और जमात से नमाज पढ़ना जरूरी है मुसलमानों पर, मर्दों पर, औरतों पर जमात नहीं है, औरतों पर मस्जिद आना ही नहीं है, यानी मस्जिद आना उनके लिए जरूरी नहीं है, और मस्जिद आने में सवाब उनका कम हो जाता है, घर में पढ़ेंगे तो सवाब ज्यादा है उनको। और फिर अगर मस्जिद आएंगे, उनसे उन पर जुमा नहीं है, उन पर ईदैन नहीं है, इसकी नमाज नहीं है उनके जुम्मे, जुमा की नमाज नहीं है उनके जुम्मे, और मस्जिद घर में सवाब ज्यादा है, मस्जिद में कम है। अगर आप मेरे को बोलेंगे कि तू मस्जिद गया तो तेरे को सवाब कम है, तू घर में पढ़ा तो ज्यादा है, तो मेरे को छुआ काटा मस्जिद आने का, क्या कहूंगा मैं? मुझे सवाब लेना है कि मुझे कुछ और काम करना है? मैं अल्लाह की इबादत के लिए आ रहा हूँ, किसी और के लिए आ रहा हूँ? अल्लाह अगर राजी करना मकसूद है तो अल्लाह ताला ज्यादा सवाब का मतलब ज्यादा राजी किससे होते हैं, ये मतलब है। खैर, मस्जिद चाहिए आपको नमाज के लिए, तो ऐसे ही तालीम के लिए आपको तालीमगाह चाहिए। और जब भी तालीम का लफ्ज बोला जाएगा तो उससे मजहबी जुबान में, इस्लामी लैंग्वेज में, इस्लामी जुबान में, कुरान की जुबान में, हदीस की जुबान में वो इल्म मुराद होता है जो अल्लाह की वही का होता है। وحی الہی سے جو چیز اتاری گئی آسمان سے آقائے نامدار سرکار دو عالم حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم پر, وہ علم والی بات ہوتی ہے. جب بھی علم کی بات قرآن میں ہوگی, جب بھی علم کی بات حدیث میں ہوگی, وہ علم مراد ہوتا ہے. اور حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ جب لوگ اس کو علم نہیں سمجھیں گے اور اس کے علاوہ کی معلومات کو علم سمجھیں گے تو پھر جہالت کے نشے میں آئیں گے. ایسی عجیب بات ہے, قربان جائیے سرکار دو عالم صلی اللہ علیہ وسلم پر کہ آپ کے کلام میں معجزہ ہوتا تھا, آپ کی بات معجزہ ہوتی تھی. آج فرمایا کہ انتم علی بینۃ من ربکم ما لم تظہر فیکم سکرتان, سکرۃ الجہل و سکرۃ حب الدنیا. تمہارے ساتھ اللہ کی مدد رہے گی جب تک دو باتیں تم میں نہیں آ جائیں گی, ایک جہالت کا نشہ. ارے بھائی, یہ تو علم کا زمانہ ہے, اس میں جہالت کا نشہ کہاں ہے؟ اس زمانے میں جتنا جہالت کا نشہ ہے پوری دنیا میں کبھی بھی نہیں تھا اتنا جہالت کا نشہ, اس زمانے میں سب سے زیادہ ہے. کیوں؟ اس واسطے کہ علم جس کا نام ہے اس کو علم سے ہی خارج کر دیا, وہ علم کے معنی میں نہیں رہا. اور جس کا نام علم نہیں ہے, جو فنون تھے, جو پیٹ پالنے کے ذرائع تھے, ان کا نام ہم نے علم رکھا. ان کو علم بولا جا سکتا ہے, منع نہیں کرتے اسلام میں اس کو, لیکن وہ مجازن ہے. جیسے کسی حسینہ کو کہیں کہ یار تو چاند ہے, تو کسی حسین خوبصورت بچی کو چاند بولنا منع نہیں ہے اسلام میں. بولو آپ چاند بولو, تارا بولو, مریخ بولو, زہرہ بولو, کچھ بھی بولو. جیسے کسی بہادر آدمی کو شیر بولے منع نہیں ہے. ارے بھائی وہ تو شیر تو ہی ہے. کسی بیوقوف کو گدھا بولے منع نہیں ہے. یہ مجازی ہوتا ہے. ایسے جو پیٹ پالنے کے ذرائع ہیں وہ علوم نہیں کہلاتے تھے پہلے, وہ فنون کہلاتے تھے. اور بہت سی باتیں ابھی تک بھی بہت سی جگہوں پر علم نہیں ہے, یہاں پہ علم ہے. اب ہم انڈیا جاتے ہیں تو وہاں حجام کے پاس جاتے ہیں باربری شاپ میں, تو وہ اس کے پاس کہاں کا سرٹیفکیٹ ہوتا ہے؟ آپ کو پتا ہے کہیں ہوتا ہے اس کے پاس سرٹیفکیٹ؟ کہیں تو پڑھا ہوتا ہے وہ اس نے سیکھ لیا وسترا چلانا, کھینچی چلانا, وہ چلانا, کنگی مارنا, وہ شروع ہو جاتا ہے کام سے. اور کوئی بھی اس کو نہیں کہتا کہ یہ کوالیفائڈ بندہ ہے, ایجوکیٹڈ بندہ ہے, کوئی بھی نہیں بولتا. یہاں پہ سرٹیفکیٹ لیے بغیر کر سکتے آپ باربری شاپ؟ علم ہے, تین کتابوں کا ایگزام دینا پڑتا ہے سیمٹ میں. وہاں ہمارے پاس جب کوئی آدمی مر جاتا ہے تو خبر کھود کے دفنانے کے واسطے, کفنانے کے واسطے, غسل دینے کے واسطے جب آدمی کو بلاتے ہیں تو وہ تو وہی ہوتا ہے, کوئی وہ ایجوکیٹڈ بندہ تھوڑی شمار ہوتا ہے, تعلیم یافتہ تھوڑی شمار ہوتا ہے. وہی اس کو آتا ہے, اس کو نہلانے آتا ہے, اس کو دفنانے آتا ہے, اس کو کفنانے آتا ہے, اس کو بلاتے ہیں. اور باوا کرتا تھا, بیٹا کر رہا, بیٹا کرتا تھا, پوترا کر رہا, پوترا کرتا تھا, اس کا بیٹا اب کرنے لگا ہے. یہاں پہ کر کے دیو, یہاں پہ علم بن گیا ہو. ہمارے پورے شکاگو میں ایک ہی آدمی ہے سرٹیفائڈ جو آتھرائز ہے غسل دینے کا, پورے شکاگو میں ہاف ملین آدمیوں میں, ہاف ملین مسلمانوں میں ایک ہی آدمی کے پاس سرٹیفکیٹ ہے. چونکہ اس کا سرٹیفکیٹ قریب قریب یعنی ڈاکٹری کے سرٹیفکیٹ کے برابر ہے. اتنا لمبا چوڑا کام ہے وہ. اس واسطے کہ اس کو وہ سب آنا پڑتا ہے کہ بھائی ضرورت پڑنے پر چیر کے, اس کے اندر مسالہ بھر کے, اس کو سی کے, اس کو امپورٹ کرنا ہے, ایکسپورٹ کرنا ہے, بھیجنا ہے دوسرے ملک کو, تو وہ آئے تو ہی سرٹیفکیٹ دیتے اس کو. کتنا لمبا چوڑا کام ہے. یہاں پہ وہ مفتی ہارون صاحب ہے نا ہمارے پاس, وہ سرٹیفائڈ ہیں, اس کے تین فنگر ہم چلا رہے ہیں. اب ہمارے پاس تو گلی گلی میں کفن والا ہے, کفن والا ہے, نہلانے والا ہے. علم نہیں تھا وہ, یہاں ایک جگہ آ کے علم ہو گیا, اس کی معلومات ایک جگہ جمع کر کے اس کو فن دیا گیا. ایسے ہی ہمارے پیٹ پالنے کے جتنے ذرائع ہوتے ہیں, مال کے ذرائع, ان کو علم کہا جاتا ہے, لیکن یہ علم مجازی ہے. علم کا جب لفظ بولا جائے گا تو وہ علم مراد ہے جو اللہ نے اپنے نبی آقا نامدار تاجدار مدینہ سرکار دو عالم حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم پر نازل فرمایا قرآن پاک کی صورت میں, اور اس کی تشریح میں احادیث مبارکہ کی صورت میں. اور وہ اتنا لمبا چوڑا ہے, اتنا بڑا ہے کہ زندگی کے پورے شعبوں پر محیط ہے اور ساری انسانیت سے متعلق ہے اور قیامت تک کے لیے ہے. اس کا اویلیبل ہونا ضروری ہوتا ہے. عالم کا مطلب ہوتا ہے وہ اس علم کا حامل ہے اور اس کا محافظ ہے اور اس کو ہر وقت بتانے والا ہے, امت میں یہ ہونا فرض ہے. اب بتاؤ کہ جہاں پر یہ چیز پروڈکٹ ہوتی ہو, یہاں چیز تیار ہوتی ہو, وہ انسٹیٹیوٹ کتنا اہم ہوگا, وہ چیز کتنی اہم ہوگی امت کے لیے اور کتنی ضروری اور فرض ہوگی. تبھی تو حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ فضل العالم علی العابد کفضل علی ادناکم, عالم کی فضیلت دیندار آدمی پر, بے دین کا تو حساب ہی نہیں ہے اللہ کے پاس. عابد کا مطلب دیندار پر, نماز روزے کا پابند ہے, باشرہ ہے. عالم کی فضیلت دیندار آدمی پر ایسی ہے جیسے میری فضیلت حضور فرماتے ہیں تم پر. اگر حضور نہ فرماتے اور کوئی مولوی تقریر میں بول دیتا تو اس کی تو گردن مار دیتے, پر اتنی بڑی بے ادبی کرتا ہے, ایسی بڑی بدتمیزی کرتا ہے, مگر حضور نے فرمایا, کوئی علاج ہی نہیں ہے اس کا. کوئی بات آپ سمجھانا چاہتے ہوں گے, کوئی اہمیت ذہن میں بٹھانا چاہتے ہوں گے, کیونکہ جس وقت امت سے علماء نہیں رہیں گے نا, اس امت کا کوئی رکھوالا نہیں ہوگا, یہ بغیر نگران کی بھیڑ بکریوں کا غلہ ہو جائے. حضرت محمد عمر پالن پوری رحمۃ اللہ علیہ تبلیغ کے ذمہ داروں میں سے ہیں, بہت سے لوگ جانتے ہیں ہم لوگوں میں سے, وہ فرمایا کرتے تھے کہ اگر امت کو قرآن و حدیث سے دور کرنا ہے تو علماء سے دور کر دو اور قرآن و حدیث ان کے ہاتھ میں دے دو. قرآن و حدیث سے دور کرنے کے واسطے قرآن و حدیث ان کے ہاتھ میں دے دو, مگر علماء سے دور کر دو, وہ امت دور ہو جائے گی قرآن و حدیث, نہ اس کے پاس قرآن رہے گا نہ اس کے پاس حدیث رہے گی. اور یہ فرمایا کرتے تھے, میں نے خود ان سے بار متعدد مرتبہ سنا ہے کہ دشمن بہت سے ملکوں میں, بہت سے علاقوں میں اپنی اس پالیسی میں اور اپنی اس مکاری میں کامیاب ہو گیا ہے, کیونکہ پھر نہ قرآن رہتا نہ کچھ رہتا. جب تک اس کا ماہر نہیں رہتا, فن کا ماہر نہیں رہتا, وہ فن کی کتاب لے کے آپ کچھ کام کرنے کو جائیں گے تو آپ تو کچھ بھی نہیں رہتے. اب جتنی یونیورسٹیز ہیں وہ سارے ختم کر دیں آپ, اور اس کے جو بکس ہیں وہ ہر ایک کے گھر میں استعمال کر کے دے دیے جائیں کہ بھائی یہ میڈیسن کی بکس ہیں, یہ انجینئرنگ کی بکس ہیں, یہ لائرنگ کی بکس ہیں, پڑھو دھندا کرو. اور یہ یونیورسٹی ختم, لیب ختم, اب رہے گا وہ فن امریکہ رہے گا؟ جو امریکہ کی شان ہے, جو امریکہ کی عظمت ہے, لوگوں کے ذہن میں جو قیمت اور وقات ہے, وہ باقی رہے گی, فنش ہو جائے گی. ایسے قرآن و حدیث کا ماہر نہیں رہے گا, اب قرآن و حدیث آپ کو دے دیا کہ یہ ٹرانسلیشن ہے, بنے سے کون سا بھی ٹرانسلیشن ہو, کیونکہ پہلے تو یہی نہیں پتا چلتا نا کہ ٹرانسلیشن کس کا ہے, کس نے کیا ہے, کیا کیا ہے. 95% ٹرانسلیشن غلط ہے قرآن پاک کا, اونلی 5% ٹرانسلیشن صحیح ہے قرآن پاک کا, 95 غلط ہے. جس کی جو سمجھ میں آ کر گیا ہے کمرشیل طور پر, پیسے بنانے کے لیے, نام بنانے کے لیے, اپنے اپنی تھاٹ کو داخل کر کے, اس میں قرآن سے اپنی عقل نہیں بنایا, اپنی عقل سے قرآن کی تشریح کر دی, قرآن سے اپنی تربیت نہیں کی, اپنی فہم کو قرآن پاک میں تھوپ دیا ہے, فٹ کر دیا ہے. مگر یہ کون کرے گا, اس کو کون فائنڈ آؤٹ کرے گا, کس کو پتا ہے کہ کس نے کیا کیا؟ یہ تو صرف مولوی کر سکتا ہے جو باضاب تھا اس کے اصول اور شرائط کے ساتھ میں جانتا ہے. اب ہم نے اس پر چلے گئے تو امت دور ہو جائے گی, اتنا ہی کوئی اخلاص سے کرے امت دین سے دور ہو جائے گی. اگر کوئی آدمی زہر کو دوا سمجھ کے کھا لے تو اس کو شفا تو نہیں ہو جائے گی, تو زہر تو زہر ہے, وہ تو مرے گا. ایسے ہی اگر کوئی آدمی دین کی محبت میں ہی ایسا کرے, وہ دین تو نہیں رہے گا بےچارا, دین سے دور ہو جائے گا. اور دین سے دور ہونے کا سب سے پہلے راستہ یہ ہوتا ہے کہ دین کا کانسپٹ اور دین کی سمجھ سے دور ہوتا ہے, پھر دین سے دور ہوتا ہے. حدیث شریف میں یہ پیشن کو یہ فرمائی گئی ہے, فرمایا گیا کہ ہوگا یہ کہ جو دین نہیں ہے اس کو دین سمجھا جائے گا, اور جو دین ہے اس کو دین نہیں سمجھا جائے گا. اور جب یہ دماغوں میں بیٹھ جائے گا تو دین پر عمل نہیں کر کے دین پر عمل کر رہا ہوں سمجھے گا, اور دین پر عمل کرنے والی جو چیز ہے وہ دین نہیں ہے سمجھے گا. اس طریقے سے مذہب بدلے گا, اس وجہ سے اس طریقے سے دین خراب ہوگا. یہ آپ صلی اللہ علیہ وسلم نے پیشین کو ہی فرمائی ہے, وہاں سے بدلتا ہے مسئلہ. پہلے علمی کتنا آتا ہے, پھر عملی کتنا آتا ہے. پہلے علم کی گمراہی آتی ہے, پھر عمل کی گمراہی آتی ہے. ایک ہوتی ہے گمراہی اور ایک ہوتا ہے اس کو فجور, بے حیائی میں پڑ جانا, بدماشی میں پڑ جانا, عیاشی میں پڑ جانا, شراب و کباب میں پڑ جانا. اور ایک ہوتا ہے مذہب کے راستے میں غلط راستے پہ جانا صحیح سمجھتے ہوئے. یہ بہت بڑی چیز ہوتی ہے, اس سے بہت بڑی چیز ہے. हम इसमें परेशान हैं कि साहब बड़ा माहौल माशरा बहुत ही ज्यादा गंदा हो गया है, बहुत ज्यादा आवारगी हो गई है, वेबसाइट गंदे हो गए हैं, सारे नेट गंदे हो गए हैं, और जना वाले फोन गंदे हो गए हैं, सारे माशरे में बेहाली फैल गई, वाकई हो रहा है सर, और वो बहुत परेशान होने की बात है। लेकिन किसी का जहन इधर नहीं जाता कि उससे ज्यादा परेशानी घरों में आई हुई है और मजहबी घरों में आई हुई है, उससे ज्यादा परेशानी आई हुई और मजहबी घरानों में आ गई है। वो क्या है, वो कंफ्यूजन वाली बात। दीन क्या है असल, उसका नहीं रहा, क्योंकि आप जो समझ रहे हैं वो है नहीं है, वेरीफाई कौन करेगा? तो जो माहिरीन होते हैं वो कर सकते हैं ये काम। इसी वजह से हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इतना बड़ा जुमला फरमाया है ताकि जहन में रहे मेरी उम्मत की कि मैं क्या बोल रहा हूँ, क्यों बोल रहा हूँ। फजलुल आलिम अलल आबिदी कफजली अला अदनाकुम, आलिम की फजीलत दीनदारों पर ऐसी है जैसे मेरी फजीलत तुम पर है। अब जिसको हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की फजीलत मालूम है, मर्तबा मालूम है, वो सही अंदाजा कर सकता है और हुजूर की बात को सही वेट और सही वजन दे सकता है कि आपकी बात में कितना वजन है इस जुमले में। तो खैर ये मैं इस पर चला मेरे दोस्तों, मेरे जहन में ये नहीं थी बात कि मैं ये सुनाऊं आपको, लेकिन अब बैठे हुए बात करने के वास्ते तो जाहिर है कि जो बात दीन के लेन की होगी वही जुबान से अल्लाह पाक निकलवा दें, कोई गलत बात कहने से अल्लाह हिफाजत फरमाए। तो मैं कह रहा था कि इदारों की जरूरत है, इंस्टीट्यूट की जरूरत है, और जब उसका कोई मौका आए तो खोना मत, वरना आपसे ज्यादा बदकिस्मत कोई नहीं होगा। जैसे मस्जिद का मौका आया, जिसने कमा लिया बना लिया, ऐसे जब इदारे का मौका आया आगे बढ़ के हिस्सा लो, और इदारे के बगैर आपका वजूद खत्म है, इदारा नहीं है आपके पास, आप कुछ भी नहीं। मस्जिदें कुर्तुबा में भी हैं, मस्जिदें स्पेन में भी हैं, मस्जिदें गरनाता में भी हैं, मस्जिदें पूरी दुनिया में हैं, और हजार हजार सुतूनों की मस्जिदें हैं और बादशाहों की बनाई हुई मस्जिदें हैं। खाली मस्जिदों के मीनार के लिए करोड़ों डॉलर चाहिए, उनकी मीनार सही करने के लिए। इंस्टीट्यूट अगर नहीं रहे, आदमी बनाने वाली चीज नहीं रही, तो क्या फायदा होगा इन खड़ी हुई इमारतों का? इदारा वो चीज, इसलिए वो जरूरत है उम्मत की। अगर आप ये चाहते हैं कि मुसलमान अमेरिका के अंदर इस्टेब्लिश हो और इस्लाम अमेरिका के अंदर इस्टेब्लिश हो, उसके पैर जमे और वो सही सिटीजन बने और अपनी जिम्मेदारी को अदा करे, और अपनी जिम्मेदारी मजहबी एतबार से खुद पर भी अदा करे और अपने बिरादराने मुल्क को समझाए, उनको बताए कि इस्लाम क्या है, इस्लाम की क्या खूबी है, इस्लाम हमारे लिए नहीं, हमारे लिए तो है, तुम्हारे लिए कितना जरूरी है, ये तो बताने की जिम्मेदारी हमारी है ना भाई। इस्लाम हमारी जरूरत है खाली, ऐसा नहीं, इस्लाम इनकी जरूरत नहीं है, इस्लाम सारी इंसानियत की जरूरत है, इस्लाम के बगैर कोई निजात पाएगा ही नहीं, इस्लाम के बगैर सिर्फ जहन्नम है। कितना ही कोई मजहबी हो, इतना ही कोई मजहबी हो, सिर्फ जहन्नम है और कुछ नहीं है। वजह उसकी है कि जन्नत और जहन्नम मेरे आपके हाथ में नहीं, उसके हाथ में है, वो जो बोलेगा उसकी मजबूरी। ला युसअलु अम्मा यफअल वहुम युसअलून, वो जो चाहे कर सकता है, कोई पूछ नहीं सकता उससे, सारे उससे पूछे जाएंगे, सारों से वो पूछा जाएगा, सारों से वो पूछेगा, सबसे वो पूछेगा, वहुम युसअलून, सब पूछे जाएंगे। दाजुसल अम्मा फल, वो जो चाहे वो उससे नहीं पूछा जा सकता। उसने कहा कि मैं इस्लाम होगा तो जन्नत दूंगा, नहीं तो नहीं दूंगा। अरे इतने अच्छे अच्छे लोग, इतने इतना वाला शरीफ लोग, इतने अखलाक वाले लोग, आप इनको जहन्नम में क्यों डालेंगे? तो तू कौन हो आ रही हो, तू कौन बोलने वाला? मेरी क्रिएशन है, मैंने क्रिएट किया है, मैंने एक जाब्ता बनाया है, मैं जिसको चाहूँ जन्नत में भेजूँ, जिसको चाहूँ जहन्नम में भेजूँ। उन्होंने फरमा इन दीन है इंदल्लाह इस्लाम, उन्होंने ऐलान कर दिया वो मैयत कर गैर इस्लाम दीन फलन युक वाला मिल, जो इस्लाम के अलावा किसी और दीन को लेकर आएगा वो कबूल नहीं किया जाएगा। वह हुआ फिर आखिरत ही मिनल खासिरीन, और वो आखिरत में नुकसान उठाने वालों में से होगा। हम समझते हैं कि अहले किताब जो है वो भी वो गैर मुस्लिम नहीं होते, वो क्योंकि उनके आकाम थोड़े से बदले हुए हैं, और लपा को तो मालूम है कि मुसलमान क्या क्या समझने वाला है, हर चीज का जवाब पुराने पाक में है। इन्नल्लज़ीन कफरू मिन अहलिल किताबी वल मुश्रिकीन, काफिरों में से काफिर जो है यानी अहले किताब, मिन बयानिया है जिसका तर्जुमा यानी से होता है, यानी अहले किताब और मुशरिकीन, फिनारी जहन्नम, जहन्नम में जाएंगे। अहले किताब की काफिर की काइंस है बहुत सी किस्में हैं, उसमें वो भी है। ये थोड़ी है कि حضور پاک صلی اللہ علیہ وسلم کو کوئی نہیں مانے گا تو اس کو نجات ہو جائے گی، کوئی محمد الرسول اللہ نہیں پڑے گا تو اس کو نجات ہو جائے گی، ایسا تو ہی مسئلہ ہے. لا الہ الا اللہ کے ساتھ محمد الرسول اللہ کی گواہی فرض ہے. حضور کو نہیں مانا تو پھر تھوڑی وہ جنت میں جانے والا ہے، نہیں جانے والا ہے کوئی. اب کون بتائے گا یہ لوگوں کو، ان کو بتانا ہے، مگر شفقت سے، مگر محبت سے، مگر حکمت سے، مگر طریقے سے، مگر امن کے ساتھ، مگر سلامتی کے ساتھ، مگر علم کے ساتھ، مگر دلائل کے ساتھ. آپ ویسے ہی بولو، اب جا کے تقریر کر دو، جو تقریر میں یہاں کر رہا ہوں وہ طرح ان کے سامنے کرو، جوتے کھا کے واپس آ جائے. ان کو تو بتانا پڑے گا کہ کیا ہے، کیوں ہے. مذہب مجبوری ہوتی ہے، میری آپ کی مرضی پر نہیں ہے، یہ چیز کسی تھرڈ پرسن کی مرضی پر نہیں ہے، اس پر ہے، اللہ تعالیٰ پر ہے کہ وہ جس کو چاہتا ہے. دلہن وہی جو پیا من پائے. سب لوگ تو دلہن کو پسند کر رہے ہیں، دلہا ہی نہیں پسند کر رہا، کیا فائدہ اس دلہن کا. دلہن تو وہی ہے جس کو، جو شوہر کو پسند ہو، چاہے دنیا پوری نہ پسند کرے گا، جو مجھے پسند ہے. اللہ تبارک و تعالیٰ کے نزدیک جو چیز اچھی ہے وہ اچھی، جو چیز بری ہے وہ بری. جو ان کے پاس پسندیدہ ہے وہ پسندیدہ ہے، جو ان کے پاس کینسل ہے وہ کینسل ہے، جو اپڈیٹ ہے وہ اپڈیٹ ہے. ارے نہیں، وہ بھی تو تھی ایک چیز، تھی بھائی، اب کیا کریں گے، تھی تو. یہ کمپیوٹر کی دنیا کے بچے جو ہے نا، وہ ہر سال ایک نیا اپڈیٹ کرتے رہتے ہیں اس کو، نیا ورژن ہے صاحب، نیا ورژن ہے، نیا ورژن ہے. اب 10 سال میں 10 ورژن آ گئے، ٹھیک ہے نا. اب وہ 2002 کا جو ہے نا، 2001 کا کمپیوٹر کوئی لے کے بیٹھ گیا، یہ بھی تھا پہلے، لہٰذا اب میں اسی پہ چلاؤں گا، اسی پہ ڈاؤن لوڈ کروں گا، اسی پہ یہ چلنا، اسی پہ چلتا. بھائی یہ نیا ورژن ہے، وہ گیا، وہ پیچھے تھا، وہ انکار نہیں کر رہے ہو کیا، مگر وہ گیا، قصہ ختم ہے اس کا. اب یہاں اپلائی مت کرو اس کو، یہ جو اپڈیٹ ہے وہ اپڈیٹ ہے، قرآن پاک اپڈیٹ ہے، جو کچھ پیچھے تھا وہ تھا، قصہ ختم، نو مور. اسلام اپڈیٹ ہے، جو کچھ تھا وہ پیچھے تھا، قصہ ختم، نو مور. آپ کون ہوتے بولنے والے، بھائی ہم کچھ بھی نہیں ہوتے، وہ بول رہا تو میں کیا کروں. جس کا مذہب ہے وہ بول رہا ہے، مذہب مجبوری ہوتی ہے میرے بھائی، مگر اس کو ظاہر کرنے کی حکمت چاہیے، طریقہ چاہیے، ہم کو بتانا پڑے گا. لوگ مجھ سے عام طور پر کبھی کبھی پوچھتے رہتے ہیں ایسے کہ حضرت اگر یہ غیر مسلموں میں بات کرنے کی نوبت آ جائے تو کیا بولنا ہے. آج کل جمعہ میں وہی تقریر چل رہی ہے ہماری، عجیب اللہ پاک کا نظام ہے. واقعی وہ جو خطیب صاحب ہمارے جمعہ میں آخری آیت پڑھتے ہیں نا، خطیب صاحب جو آخر میں آخری آیت پڑھ رہے ہیں، ان اللہ یامر بالعدل والاحسان، دوسرے خطبے کے آخر میں پڑھتے ہیں نا اپنے پاس، یہ سلف صالحین سے منقول ہے. حضرت عمر بن عبدالعزیز رحمۃ اللہ علیہ نے جو ہے نا اس کو شروع فرمایا. گرمی ہونے لگی، وہی چالو ہے اپنے درمیان. وہ اصل میں سمری ہے اسلام کی، بریفنگ ہے وہ. اگر آپ کسی غیر مسلم کو آپ سے پوچھے کہ اسلام کیا ہے مجھے بتائیں گے، آپ وہ آیت کا ٹرانسلیشن کر دیجیے، اس آیت کے مضامین کو ذہن میں رکھیں، وہ پیش کر دیجیے، اور اپنے ذہن میں بھی رہنا کہ اسلام کی سمری کیا ہے. اس لیے خطیب صاحب ہر جمعے میں اپلوڈ کرتے رہتے ہیں، اس کو اپڈیٹ کرتے رہتے ہیں مسلمانوں کو، اس لیے پڑھتے وہ. جب انہوں پڑھتے ہیں تو ہم اس پہ غور کرنے کے بجائے ہم بولتے چلو بھائی خطبہ ختم، نماز شروع ہونے والی. ہمارے پاس وہ خطبہ ختم ہونے کی علامت ہے، اور حالانکہ وہ 1400 سالوں سے اس لیے رکھا گیا اس کو کہ ایک مسلمان اپڈیٹ رہے بالکل اسلام کے بارے میں. ان اللہ یأمر بالعدل والإحسان وإيتاء ذی القربى وينهى عن الفحشاء والمنكر والبغي، یہی ہے نا آیت، يعظكم لعلكم تذكرون. اللہ کے پاس عدل ہے، اللہ کا نظام عادلانہ ہے پورا، اللہ کے احکام عادلانہ ہیں پورے. اللہ نے حکم تم کو بھی عدل کا ہی دیا ہے، احسان ہے. احسان سے مراد یہ لوگوں پر خرچ کرنا وہی معنی میں نہیں ہے، اصل اس کے دوسرے معنی ہے. لوگوں پر خرچ کرنے کے لیے جو اصلی لفظ ہے عربی میں وہ منن کا ہے، من. لا تبطلوا اعمالکم بالمن، اپنا عمل باطل مت کرو احسان جتا کر. احسان کا لفظ بھی اس معنی میں بولا جاتا ہے، احسن کما احسن اللہ علیہ، لیکن یہ احسان جو ہے وہ کوالٹی، عمل کی کوالٹی کو بہتر بنانے کو کہتے ہیں اصل میں. ان اللہ یأمر بالعدل والإحسان، احسان کا مطلب ہے عمل کی کوالٹی بہتر ہونا چاہیے، आपके पास इस्लाम है, किस क्वालिटी का इस्लाम है? आपके पास ईमान है, किस क्वालिटी का ईमान है? आप नमाज पढ़ते हैं, किस क्वालिटी की नमाज पढ़ते हैं? आप रोजा रखते हैं, किस क्वालिटी का रोजा रखते हैं? आप ज़कात देते हैं, तो आपकी ज़कात की क्वालिटी क्या है? आप हज करते हैं, तो हज किस क्वालिटी का है? हज बहुत क्वालिटी का आता है, वरना तो ऐसे ही मामला चल रहा है। यहाँ तो नमाजें जैसी हमारी चल रही। आप बच्चों की तरबियत करते हैं, तो क्वालिटी क्या है उसकी आपके पास? तो मेरे बच्चे मेरे लिए सब कुछ है, मेरी दुनिया भी है, मेरे आखिर के बगैर मैं जी नहीं सकता। सबको खुद भी जहन्नम में जा रहा, उनको भी जहन्नम में पहुंचा रहा, ये क्वालिटी है बच्चों के को। क्योंकि कैसे मालूम कि मैं ये कर रहा हूँ कि मैं जहन्नम में जा रहा हूँ, इनको भी जहन्नम में डाल रहा हूँ? वो पूछो कुरान हदीस को उठा के, उलमा से कि भाई बताओ क्या है जिम्मेदारियां मेरी, तो पता चल जाएगा। बीवी से मोहब्बत करते हैं, बीवी शोहर से मोहब्बत करती है, क्वालिटी कैसी है इस मोहब्बत की? हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क़यामत के करीब औरतें जरिया बना करेंगी मर्दों के जहन्नम में जाने का। क़यामत के करीब औरतें जरिया बना करेंगी मर्दों के जहन्नम में जाने का। साहबा ने पूछा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ये कैसे? तो फरमाया कि अपने मुतालबात और अपने डिमांड इस तरीके से रखा करेंगी कि वो उसको खुश करने के लिए जायज नाजायज की परवाह नहीं करेगा, और अपने दीन को बेचना पड़े तो दीन को भी बेच दिया करेगा। इस तरह वो भी जहन्नम में जाएंगी और शौहर को भी जहन्नम में भेज देंगे। पेटी नहीं भरता, जी ही नहीं भरता, न ज्वेलरी से जी भरता, न कपड़ों से जी भरता, न मकान से जी भरता, न गाड़ी से जी भरता। एक मकान हो गया ना, मैं वहां गई थी, वैसा मकान तो है ही नहीं अपने पास। एक सामने से गाड़ी जा रही है, कहेंगे अपन ये खटारा में कब तक फिरते रहेंगे अपनी? ये कपड़े कहेंगे, ये कपड़े तो मैं अभी गुज़िश्ता दावत में पार्टी में पहन के गई थी, फिर दोबारा जाऊंगी तो मेरी भी नाक कट जाएगी, तुम्हारी भी कट जाएगी। भाई इस चक्कर के अंदर वो बेचारे को इतना उलझाएगी औरत, इतना उलझाएगी कि भाई वो किसी तरीके से उसको लाना है और उसमें उसको अपना दीन खराब करना पड़े तो कर देगा। अब दीन खराब करना पड़ा तो जहन्नम में जाना पड़ेगा, तो औरतें जहन्नम में जाने का जरिया बन जाएंगी। अगर औरत को अपने शौहर से मोहब्बत है तो वो उसको जहन्नम में जाने न दे, अगर शौहर को अपनी बीवी से मोहब्बत है तो वो उसको जहन्नम में जाने न दे, अगर माँ बाप को अपने औलाद से मोहब्बत है तो वो उसके उनको जहन्नम में जाने न दे। एहसान का मतलब ये होता है अरबी में कि अल्लाह तबारक व तआला का निज़ाम पूरा आदिलाना है, अल्लाह तआला की तालीमात की बुनियाद आदिल पर है। अल्लाह का कोई हुक्म अदल के खिलाफ नहीं होता, इंसाफ के खिलाफ नहीं होता। तुम्हें भी इंसाफी का हुक्म दिया जा रहा है, अपने जात के साथ इंसाफ करो, अपने अखलाक के साथ अदल करो, अपने मामलात में अदल करो, अपनी माशरत में अदल करो, वगैरह वगैरह। एक लंबी तफसील है इसकी, वो तकरीर का मौका नहीं है ये। एहसान का मामला, क्वालिटी अच्छी होनी चाहिए। तो लोगों के साथ मामलात में जब क्वालिटी अच्छी होती है तो उसमें वो एहसान आता है जो हम उर्दू में बोलते हैं, वही ताइदुल कुर्बा, सिला रहमी होना, रिश्तेदारों पर खर्च करना, जितने खराबत ताल्लुक की जो जो आपकी नस्बतें बनी हुई हैं उन सब पर आप उनका हक देना। क्योंकि ताल्लुक की नस्बतें अलग अलग हैं, मोर 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 ऐसी होती हैं। एक रिश्ता हैवानियत का होता है, एक रिश्ता इंसानियत का होता है, एक रिश्ता इस्लामियत का होता है, एक रिश्ता अबूवत का होता है, एक रिश्ता गुनूवत का होता है, एक रिश्ता जौजियत का होता है, एक रिश्ता जवार का होता है, एक रिश्ता खूनी रिश्ते का होता है, एक रिश्ता सहरी रिश्ते का होता है। ये रिश्ते आपस में एक दूसरे के साथ तराकुम होता है कि ये जमते हैं, तो फिर वैसे वैसे हुकूम बढ़ते चले जाते हैं। जानवरों पर क्यों हुक्म है इस्लाम के अंदर के इंसाफ इनके साथ सही मामले में? हैवानियत में तुम और वो शरीक है, तुम अल्लाह की मखलूक, वो भी अल्लाह की मखलूक, तुमको भी जान है उनको भी जान है, तुमको भी रंजो आलम का एहसास होता है उनको भी रंजो आलम का एहसास होता है। तुमने बिल्ली पाली है तो तुमको हक नहीं है कि उसको प्यासा रखो भूखा रखो, तुमने तोता पाला है उसको तुमको हक नहीं है कि उसको प्यासा रखो बगैर रोजी का रखो। हदीस शरीफ में आता है कि जिस आदमी ने बिल्ली या परिंदा पाला और उसको उसकी जरूरत की चीज नहीं दी, खाना पीने पे नहीं रखा, वो कभी मोहसिनीन में शुमार नहीं हो सकता, वो मोहसिनीन में शुमार नहीं हो सकता। जानवर का हक। एक मतलब हमारे शहर के साथ हम जा रहे थे तो रास्ते में एक चूहा मरा हुआ था, गाँव की जलालाबाद की बात कर रहा हूँ, इंडिया में जो जलालाबाद है दिल्ली के पास। तो एक साथी आगे बढ़ के, तुमने हजरत जा रहे थे ना मुर्शद, तो एक साथी जल्दी से आगे बढ़ के अपने पैर से उन्होंने वो चूहे को, मरे हुए चूहे को एक तरफ कर दिया, जूते से ऐसा कर देते ना, حضرت کھڑے ہو گئے. فرمایا یہ کیا بدتمیزی ہے, فرمایا یہ کیا بدتمیزی ہے, وہ جاندار چیز نہیں ہے, اس کے ساتھ ایسی بے حرمتی ہونی چاہیے. ٹھیک ہے مرا ہوا ہے, لیکن آپ بھی تو مر کے پڑے رہ سکتے تھے یہاں پہ. یہ بھی تو ہو سکتا تھا کہ تم چوبے ہوتے اور تم چوبے ہوتے وہ انسان ہوتا جو ابھی مرا ہوا ہے. اسلام نے ایسا نہیں سکھایا کہ آپ اس کے ساتھ ایسی بے مروبتی دکھائے. آپ کسی چیز سے, کپڑے سے, یا ایک جناب کسی ٹھیکری وغیرہ سے, کسی اور سامان سے اس کو الگ رکھیے اور اس کو لے جا کے جہاں اس کو کچرا ڈالنے کی جگہ ہے وہاں ڈالیے. ایسا پیر سے آپ تو بے عزتی کر رہے ہیں اس کی. آپ مردہ جانور کے ساتھ میں بے عزتی کی تعلیم نہیں ہے اسلام میں, زندہ تو بہت دور کی بات ہے. انسانوں کا حق ہے, چاہے مسلم ہو چاہے غیر مسلم ہو. بھوکا انسان ہے یہ تھوڑی دیکھا جائے گا کہ مذہب اس کا کیا ہے. ضرورت مند انسان ہے یہ تھوڑی دیکھا جائے گا کہ مذہب اس کا کیا ہے. مذہب کا معاملہ الگ ہے, انسانیت کا معاملہ الگ ہے. حضرت ابراہیم علیہ نبی علیہ الصلوۃ والسلام کی عادت تھی کہ وہ کھانا بغیر مہمان کے نہیں کھاتے تھے. سب دنیا کو معلوم ہے بہت ہی مہمان نواز تھے وہ. اب جو آدمی مہمان کے ساتھ کھاتا ہے اس کی بات ہی الگ ہے. اسی وجہ سے اسلام میں مہمان کے احترام کا حکم ہے خاص. مہمان کھانا تو اپنے کھاتا ہے لیکن اس کے گھر میں مغفرت چھوڑ کے جاتا ہے اور اس کی اپنی برکت سے اس کی روزی میں اضافہ کر کے جاتا ہے. جس آدمی کے گھر مہمان زیادہ آتے رہتے ہیں اس آدمی کے گھر اللہ تعالیٰ مہمانوں کا کھانا بھیجتا ہے. اس کے بعد کھانا کھانے کو لوگ آ رہے ہیں تو لہٰذا ان کا کھانا یا جائیں گا نہیں جائیں گا, یا اپنے کھانے میں سے وہ کھلاتا ہے اس کے کھانے میں سے کھلاتا ہے تو اس کا کھانا تیرے پاس گیا. اور اللہ کی عادت یہ نہیں ہے کہ یہ دو روٹی کھاتا ہے تو وہ دو روٹی ہی دیتا ہے. آپ کی عادت نہیں ہے تو اللہ کے کھاتے ہو جائیں گے. آپ کھانا کھلاتے ہیں چار آدمیوں کو تو چار ہی روٹی رکھتے ہیں کیا, آٹھ دس روٹیاں رکھتے ہیں آپ, سب کو پتا ہے. اللہ پاک کا بھی ایسے ہی معاملہ ہے. جو آدمی خرچ کرنے کی عادت ڈالتا ہے, مہمان نوازی کرتا ہے, کھلاتا پلاتا ہے تو مہمانوں کا کھانا اس کے گھر پہنچنے کا نظام بنتا ہے غیبی طریقے پر, اور پھر اس میں اس کے پیٹ بھرنے کا انتظام اس میں شامل کر دیا جاتا ہے. اس لیے اس کے گھر میں برکت شروع ہو جاتی ہے. کیونکہ اللہ پاک یہ نہیں ہے کہ دو روٹی کھانے والا ہے تو دو ہی روٹی اس کی بھیجیں گے, نہیں, دو کے ساتھ میں وہ دس بھیج دیتے ہیں, چل تو اس میں سے آٹھ کھا لینا, دو غریب کو کھلا, دو مہمان کو کھلا دینا. ابراہیم علیہ الصلوۃ والسلام کی عادت تھی ہمیشہ مہمانوں کے ساتھ کھانے کی. ایک آدمی آ کے بیٹھا, معلوم نہیں تھا کون ہے, بس وہ چاہتے تھے کہ کوئی کھا لے میرے ساتھ, چاہے پہچانات کا ہو چاہے نہ ہو. اسے کہا بسم اللہ پڑھو. اس نے کہا میں نہیں پڑھتا, مجھے نہیں معلوم بسم اللہ کیا. تو ابراہیم علیہ السلام بہت غیرت مند تھے اللہ کے معاملے میں, چلے گا اٹھ یہاں سے, اس کو بگا دیا. وہ بےچارا شرمندہ بھوکا چلا گیا. وہی آ گئی, میں یہ کیا ہے, تم اس کے ذمہ دار ہو, مجھے نہیں دیکھتے, مجھے دیکھا ہے کہ میں کافر کو یہ کہتا ہوں کہ تم میرا نام نہیں لیتا تو مت کھا. کفر اور اسلام اس کا میرا معاملہ ہے, تم بحیثیت انسان ہونے کے اس کے ساتھ سلوک کے عادی تھے, تم کو یہ بالکل مناسب نہیں ہے کہ اگر اس نے بسم اللہ نہیں پڑھا ہے تو اس کو کھانا مت کھلاؤ. بس ابراہیم علیہ السلام گھر سے نکلے, تلاش کرتے ہوئے اس کو تلاش کیا, اسے معافی مانگی, ہاتھ جوڑے اس کے سامنے اور اس کو اپنے گھر بلایا, بھائی تو نام لیتا ہو اللہ کا لے, نہ لیتا ہو نہ لے, مگر کھانا کھا کے جا. یہ انسانیت کی تعلیم ہے اسلام. جانور ہونے کا حق ہے, انسان ہونے کا حق ہے, مسلمان ہونے کا حق ہے, مسلمان میں پھر پڑوس ہونے کا حق ہے, پھر رشتہ دار ہونے کا حق ہے, پھر خونی رشتہ دار کا حق ہے, پھر سسرالی رشتہ دار کا حق ہے. ایک آدمی نے اپنی بیٹی بڑی کر کے, جوان کر کے, پال کے, پوس کے, پیار محبت کے ساتھ میں آپ کو دے دیا تو اور کیا چاہیے بھائی. اسی وجہ سے حضور نے فرمایا نا کہ وہ بھی تمہارا باپ ہی ہوتا ہے جس نے تم سے اپنی بیٹی کا نکاح کیا ہے. جیسے جس نے تمہیں جنا وہ تمہارا باپ, ایسے جس نے تمہیں بیٹی دی وہ بھی تمہارا باپ, اور جس نے تمہیں پڑھایا وہ بھی تمہارا باپ. کیونکہ روحانی باپ وہی ہے, باپ والا حق دیا سسرے کو, ماں والا حق دیا ساس کو, اب ہم ان کو گالی دیں, ان کو گنتے جائیں تیری اما تو ایسی تیری, تو وہ بھی آ جاتی ہے پھر تیری اما بھی ایسی. ترکی بترکی ہوتا ہے نا بھائی, جتنا تیرا دینا لینا اتنا میرا گانا بجا, جیسے تو ویسے عزت دو عزت لو, آنر دو آنر دو. آج ہمارے معاشرے میں جو گڑبڑ ہے وہ یہ ہے کہ ہم جب عزت دے نہیں سک رہے نا, عزت لے نہیں سک رہے. ان کا حق ہے, और जब मर्द को ये बताया गया कि तुमको जितने बेटी दी वो तुम्हारे माँ बाप बन गए, उनका हक है, तो जिसने तुम्हें बेटा दिया उसका तो बहुत ही बड़ा हो जाएगा ना हक और ज्यादा। तो फिर औरत को अपने अपने शौहर के माँ बाप के साथ में बदतमीजी करना कहाँ सही रहेगा, वो तो उससे ज्यादा हक बनता है उनका, इज्जत करने का, एहतराम करने का, खिदमत करने का, अपनी शहादत समझे, उनके घर में होने को खुशी महसूस करे कि घर में एक बड़ा मौजूद है, बरकत है, रहमत है, ठीक है, खांसता है, खकारता है, रवा करता है, रात में सही सोने नहीं देता है, लेकिन इसका होना बड़ी रहमत है। ये अगर ना होता मुझे शोहर कहां से मिलता, इसने मुझे शोहर दिया है ना, खुदा दिया है। अगर अल्लाह के अलावा किसी को सजदे का हुक्म होता तो मैं किसको हुक्म देता, हुजूर ने क्या फरमाया, बीवी को हुक्म देता कि वो अपने शोहर को सजदा किया करे। आखिर हुजूर की बात में दम है नहीं है, किधर चले गए हमारे तसव्वुर का दम। जब हुजूर ने ये अजमत दी तो हम कौन होते इक्वलिटी करने वाले, उन्होंने ये मकाम दिया। ये तो नहीं कहा कि मैं दोनों को हुक्म देता कि ये पहले सज्जा करे फिर वो सज्जा करे, फिर ये एक मरतबा करे वो एक मरतबा, ये उसको करे वो इसको करे, ऐसा हुजूर ने कुछ फरमाया क्या? फिर जैसा हुजूर ने फरमाया वैसा लो, बाप को मुसलमान हो तो इज्जत दी क्यों? वजह उसकी है कि मियां बीवी के रिलेशन कुछ ऐसे होते हैं कि जिसमें मर्द की इज्जत कायम रहना मुश्किल हो जाता है, तो कहीं वो इज्जत कायम रहना मुश्किल हो कि गड़बड़ ना हो जाए जिंदगी में, फर्क मरातिब नहीं रहेगा तो जिंदगी खो जाएगा आदमी, ये गड़बड़ ना हो जाए, इसलिए हुजूर ने ये अजमत दी कि इसका ये मतलब नहीं है, तुम्हारे साथ रिलेशन ऐसे होने का ये मतलब नहीं है कि तुम बेइज्जती कर सको, बेइकरामी कर सको। खानदान को नहीं पूछ रहे उसके, उसको पैसे भेजे कैसे? भी हमारे पास कल एक किस्सा आया हुआ था कि ये हमारे अपने अपने अम्मा बाबा को पैसे भेजते और मुझे नहीं पूछते, बीवी कह रही थी, आते रहते ना शरिया बोर्ड में तो मुकदमा था, रोज एक नया मुकदमा लेते जाओ आप, वहाँ ये मुकदमा आया हुआ था। तो मैंने कहा भाई तुमको खाना पीना बराबर दे रहा, कहेंगे हाँ, तुम्हारे घर का रेंट दे रहा, कहेंगे हाँ, कपड़े उपड़ों की कमी रोनी, कहेंगे नहीं। मैंने कहा फिर उसकी कमाई से तुमको क्या बहस कि वो किसको दे रहा किसको नहीं दे रहा, हुआ नहीं हूँ इस मामले में, आप होते कौन है? वो अपने पैसे क्या कर रहा है क्या नहीं कर रहा, हमारे भी तो आखिर फ्यूचर है, हमारे भी बच्चे बड़े हो रहे तो उसके नहीं हो रहे, तुम्हारे बच्चे बड़े हो रहे हैं उसके बड़े नहीं हो रहे, तुम्हारा फ्यूचर है उसका नहीं है। अगर उसके दिमाग में अपने माँ बाप के लिए, अपने बहन भाइयों के लिए कोई हमदर्दी है, कोई वजह होगी ना जो कुर्बानी दे रहा है, जो वैसे ही दे रहा है, तुम कौन होते भाई बोलने वाले? तो मर्तबा नहीं रहा, क्वालिटी खत्म हो गई, औरत की मोहब्बत की क्वालिटी खत्म हो गई, मर्द की मोहब्बत की क्वालिटी खत्म हो गई, माँ बाप के साथ रहने को तैयार नहीं है। मगरबी तहजीब में क्या आ गए कि अब नहीं हम अलग रहेंगे, हम अपने माँ बाप के साथ नहीं रहते, बुढ़ा बुढ़ी के साथ नहीं रहते, दे आर डिस्टर्बिंग अस। मेरे दोस्तों ये इस्लामी तहजीब नहीं होती है। आप बोलेंगे इस्लाम ऐसा बोला, कहते एक मुकदमा आ गया था, वो मुकदमा ये आया कि माँ जो है बाप मर गए, माँ है खाली, वो माँ से बहू की बन नहीं रही थी। मैं अपनी बहनों से माफी चाहता हूँ अगर तुम्हारे फेवर में नहीं जा रहा बयान, तो इस्लाम है भाई, इस्लाम की तालीमात का मुजाकरा होना चाहिए, हम अपने भाइयों को भी मुतवज्जे करते रहते हैं, अपनी बहनों को भी मुतवज्जे करते रहते हैं, हम सब दीन के मुजाकरे के लिए बैठे, कोई पाक पवित्र तो है नहीं, हम ये तो नहीं बोल रहे कि हम बहुत मुत्तकी परहेज़गार हैं, दीन की बातों का मुजाकरा कर रहे हैं ताकि अल्लाह पाक दीन की हकीकत जिंदा कर दे हमारे अंदर, दीन का कमाल आ जाए, इसलिए अगर कोई बात खिलाफ तबाह हो तो बुरा मत मानना, सुनना उसको, क्योंकि दीन की बात सुनने की आदत डालना, और जब सुनने की आदत डाल लेंगे ना, अच्छी अच्छी बात कड़वी हो या मीठी हो सर, अमल करने की भी तौफीक अल्लाह किसी दिन दे देगा। एक केस आया हमारे पास, उसने कहा कि साहब ये तेरी अम्मा से मेरी नहीं बन रही, क्योंकि सास बहू की तो बनती नहीं अक्सर, लिहाजा मैं इसके साथ नहीं रह सकती, मैं अलग रहना चाहती हूँ, मेरे लिए अलग मकान दो। वो बेचारा मेरे पास आया, कहने की मसला ये है कि मैं अलग नहीं रख सकता, इतना मेरे पास आमदनी नहीं है कि माँ को अलग खर्चा दे सकूँ, इसको अलग दे सकूँ, उसको अलग घर में रख सकूँ, इसको अलग घर में रख सकूँ। अब वो इसका इकरार है कि मुझे जो है अलग रखो, और कहने लगे अगर बीवी औरत अलग मकान का मुतालबा करे तो उसको अलग मकान में रखना जरूरी है, मैं मसला जानती हूँ, मैं कुरान हदीस जानती हूँ, बुलाओ कौन से मुफ्ती को बुलाती हूँ, वो आ जाता ना उनको भी कभी कभी पारा, कहने तो जिसको बुलाना है बुलाओ। वो बेचारा मेरे पास आया, मैंने कहा यार तू गलत जगह पे आ गया, मेरा मामला तो अलग है इस मामले में, तो किसी और से उसको समझवा ले, मैं आऊंगा तो गड़बड़ होने का डर है। लेकिन नहीं नहीं आप ही चलो, उसका दिमाग तो आप ही ठीक कर सकते हैं। तब मैं चला गया उसके पास, पर्दे की पाबंद नमाजी बच्ची अच्छी, तो वो पर्दे की आड़ में, दरवाजे की आड़ में वो बैठ गई, दरवाजे के इधर मैं और शौहर बैठ गए, बात हो रही। तो कहने की मुफ्ती साहब नौ बहती जबर में ये लिखा हुआ है, फला किताब में ये लिखा हुआ है कि औरत का अलग रहने का हक है, अगर वो मुतालबा करे तो उसको अलग मकान देना पड़ेगा, और मेरी मेरे, मेरे साथ के साथ में नहीं बन रही है, लिहाजा मैं नहीं रह सकती इसके साथ, लिहाजा इसको इसके जिम्मे है। आप बताओ ये सही लिखा है नहीं लिखा है किताबों में। मैं समझ गया पूरा पिक्चर। मैंने कहा ये बिल्कुल सही लिखा है, बिल्कुल सही लिखा है, आपको बिल्कुल अलग रहने का हक है और आपको अलग इंतजाम करना पड़ेगा इसको। मगर मेरे सामने इसका एक सवाल है, वो ये कि फिर मैं अपनी अम्मा का क्या करूं, उसको मैं अलग रख नहीं सकता, अलग घर दे नहीं सकता, वक्त दे दूंगा नहीं उसको, वो अकेली है, कोई पूछने वाला भी नहीं है उसको। तो मैंने कहा इसका इंतजाम ये है कि जैसे आपका शरीयी हक ये है कि आपको अलग रखना जरूरी है, ऐसे ही शौहर का शरीयी हक ये है कि वो एक और शादी करे, वो नई दुल्हन को अम्मा के पास रखे। क्या करेंगे, इसके अलावा तो कोई चारा नहीं है ना भाई, यही अल्टरनेट है इसका। और शरान है, आपको जैसा शरई हक है वैसे उसको शरई हक है, आपको जैसे ये जायज है ऐसे उसको ये जायज है। नहीं नहीं नहीं, नहीं मुफ्ती साहब मेरी बात का ये मतलब नहीं था, मैं ये नहीं कहना चाह रही हूँ, मेरे बोलने का मतलब ये है, बोलने का मतलब कुछ नहीं, अम्मा के साथ रहते नहीं रहते। कहेगा मैं रह जाऊंगी ठीक है, उसके बाद से 10 साल तक मैं बराबर करके लेता रहा कि अम्मा के साथ है, कहेंगे अम्मा के साथ। बात पूरी लेते नहीं, इस्लाम की बात पूरी समझते नहीं, और जो समझ में आया बोलने लगते हैं, जो समझ में आया करने लगते हैं, गड़बड़ी होती है भाई। कितने हकूक होते हैं जिनकी कुर्बानी मर्द को देनी पड़ती है, कितने हकूक होते हैं जिसकी कुर्बानी औरत को देनी पड़ते हैं। अखलाक भी कोई चीज है, तमीज भी कोई चीज है, मुरम्मत भी कोई चीज है, एहसान शनासी भी कोई चीज है, एहसान का बदला और मुकाफात करना भी कोई चीज है। खाली इस्लाम में राइट्स ही होते हैं क्या? इस्लाम सिर्फ राइट्स का दीन है या उसके साथ इकराम का भी दीन है, या एहसान का भी दीन है, या अखलाक का भी दीन है, या फजाइल और मकारिम का भी दीन है? माल के अंदर सिर्फ जो असल राइट है वो तो ज़कात है और सदक़तुल फ़ित्र है, हम उससे पे ही हैं क्या? मस्जिद बन गई तो देते नहीं देते, गरीब मुसलमान आ गया तो देते नहीं देते, मेहमान आ गया तो खिलाते नहीं खिलाते, शादी ब्याह में जाते हैं तो तोहफे तोहफ़ा देते नहीं देते। इस्लाम की तालीम का मतलब पूरा नहीं समझा जाता, गड़बड़ होती है उसमें। उसमें कैटेगरी जरूर बनाए गए हैं, दर्जे बंदियां हैं, लेकिन एक इस्लामी तालीम का एक जौहर होता है, उसका एक मिजाज है, उसका एक अंदाज है जानो माल में तसरुफ का, उसको उलमाए किराम सही समझते हैं, क्योंकि वो डिटेल से पढ़े हुए होते हैं, उनका कोई ठेका नहीं होता, वो डिटेल में गए हुए होते हैं, उनको तफसील मालूम होती है उस चीज की, उससे उन्हें अंदाजा होता है इस बात का कि ये तालीम कैसे है, इसका इसको कहाँ सेट होना है, ये कहाँ फिट होने वाली चीज है, ये कहाँ जुड़ने वाली चीज है, ये चीज है। तो ये जो एहसान का लफ्ज है वो इन सब चीजों पर जाता है। आप अंदाजा कीजिए कि जब खतीब हमारा इन्नल्लाह यामुरु बिलआदल वल एहसान कहता है तो कहां तक की बात करता है। वही ताईदुल कुरबा, रिश्तेदारों के साथ सलूक करना, उनके फर्क मरातिब के साथ उनके हुकूक बढ़ते चले जाते हैं, उनकी जिम्मेदारियां बढ़ती चली जाती हैं, उसमें तकद्दुम और ताखुर हो जाता है। तकद्दुम ताखुर का मतलब ये होता है कि बाप ने कहा बेटे पानी दे दे गिलास, एक पड़ोसी ने भी कहा मुझे भी एक गिलास पानी दे दे, पहले किसको देगा बच्चा? बाप को देगा, ये मतलब है बात। फूफी ने भी कहा कि मुझे एक गिलास पानी पिला दे बेटे, चची ने भी कहा मुझे एक गिलास पानी पिला दे, किसको दिया जाएगा पैसे? फूफी को दिया जाएगा। हमारे पास तो आंटी और हमारे पास तो कजन है, हमने सत्यनाश मार दिया अपने मजहब का। इस्लाम में दर्जा बंदियां हैं, जो फूफी है वो चची नहीं है, जो खाला है वो मामी नहीं है। चची और मामी तो दूर के रिश्तेदार है ना हमारे, हमारे मामू शादी करे बोल के उन्होंने मामी बने, नहीं तो कुछ भी नहीं थे, ठीक है। हमारे चचा शादी करे बोल के उन्होंने चची बने, नहीं तो कुछ भी नहीं थे। लेकिन खाला अम्मा की बहन है, वो माँ शरीक है वो, और फूफी वो बाबा की बहन है, वो बाप शरीक है वो, उनके राइट्स अलग हैं, उनके हुकूक अलग हैं, उनके दर्जे अलग हैं, उनकी जिम्मेदारियां अलग हैं। हज़रत मरियम रज़ी अल्लाह तआला अन्हा की किफारत का जब मसला आया था, क्योंकि उनके अम्मी अब्बा दोनों गुजर गए, अब्बा तो पहले ही गुजर गए थे, फिर बहुत थोड़े दिनों में उनकी अम्मी भी गुजर गई, तो किसको देना है बच्चे को पालने के बाद। तो मसला इस पर आया कि चूंकि हजरत जकरिया अलैहि सलाम की बीवी बच्ची की खाला है, लिहाजा हजरत जकरिया को दी जाएगी ये बच्ची। चुनाचे हजरत जकरिया आला नबी अलैहिस्सलाम ने हजरत मरियम रजी अल्लाह तआला की किफालत फरमाई, जिसको बोले उसको आंटी। भाई दूसरे लोगों ने आंटी कहा, हम नहीं कह सकते, हमारे पास दर्जेबंदियां हैं, जो फर्क मरातिब नकुनी जिंदगी की, अगर आप दर्जाबंदी नहीं करेंगे तो जिंदगी के आप बेवकूफ हैं ये मत। इसी वजह से हम अपने मामी की इस्तेलाई बोलना, चाची की इस्तेलाई बोलना, फूफू की इस्तेलाई बोलना, खाला की इस्तेलाई बोलना, सबको आंटी पे नहीं चला देना। और ऐसे कजन का मामला है, कजन कजन में जमीन आसमान का फर्क होता है, आंटी और कजन की इस्तेलाई हमारे पास जनरल नहीं है, हमारे आंटी में से होते हैं फला है, ये बोल लिया आप इतने तफसीली तो ठीक है, मगर कौन इतनी तफसील में जाता है, सीधा सीधा बोलो ना खाला है बोल के। तुम इसको बैकवर्ड समझते हो, ये पुराने जमाने की तहजीब समझते हो, नहीं इस जमाने में ऐसा नहीं बोलना चाहिए, ऐसा नहीं है मेरे दोस्तों। खतरे हैं हमारे खानदान, हमारे खानदान की शिराजा बंदी है, हमारे खानदान का शिराजा बिखरा हुआ नहीं है, हम जिस मुल्क में है उस मुल्क में खानदान का शिराजा बिखर चुका है, और खानदान का शिराजा बिखरना इंसानियत का बिखर जाना होता है। इस्लाम ने खानदान की शिराजा बंदी की है, उसको जोड़ा है, उसको एक बाजाबता एक धागे में पुरोकर उसका हार बनाया है, जैसे जैसे निकलेस हुआ करता है, जैसे जैसे परल का हार हुआ करता है, ऐसे खानदान हुआ करता है। यहाँ तो खानदान का शेरा भी कर गया, अब्बा का नाम नहीं बता सकते, पूछ सकते आप हमारे बाबा का नाम क्या है, तो बाबा के नाम से आपको क्या, अम्मा का नाम लिखो, मेरे बाबा कोई भी हो सकता है, गड़बड़ हो गई नहीं होगी। जब बाबा कोई भी हो सकता है और अम्मा का नाम लिखना है तो फिर इसका मतलब ये है कि इसके कौन कौन भाई भाई बहन है वो आप कैसे तय करेंगे, इसका दादा कौन है कैसे तय करेंगे, इसका चाचा कौन है कैसे तय करेंगे, इसकी हकीकी बहनें कौन सी हैं, इसकी गैर हकीकी बहनें कौन सी हैं, किनसे ये शादी कर सकता है, किनसे ये शादी नहीं कर सकता है, मीराथ के मामले में किसके साथ शरीक है, किसके साथ में शरीक नहीं, कहां तक गया पूरा इनहेरिटेंस का सिस्टम, विरासत का जो निजाम है ना वो पूरा तरह हो जाता है, मुहर्रमात और मुहल्लालात का, हलाल किन से शादी करना, हलाल है किन से हराम है, वो सारा सिस्टम बर्बाद हो जाता है। राइट्स और हकूक का, बाबा दादा परदादा चचा मामू वगैरह खाला वगैरह ये जो हकूक होते हैं ये पूरा सिस्टम बर्बाद हो जाता है, शिराजा बिखर गया मजहब का। इस्लाम ने खानदान की शिराजा बंदी की है, हमें जोड़ा गया है, हमें एक नज्म के साथ पुरोया गया है, जैसे हार पुरोया मोतियां पुरोई जाती हैं हार के अंदर, वही था ईद उल कुर्बा के मजमून में ये चीजें शामिल हैं कि देखो इस कॉन्सेप्ट को ध्यान में रखो। घरों के सामने आप यही बोल सकते हैं कि इस्लाम का निजाम अदल पर मबनी है, इस्लाम में एहसान का हुक्म है और अमल में क्वालिटी का हुक्म है। अमल में क्वालिटी में खाली मजहब के अमल में क्वालिटी मुराद नहीं होती है, दुनिया के अमल में भी क्वालिटी है, जॉब में भी क्वालिटी चाहिए। ये थोड़ी काम थोड़ी थोड़ी सिखाता है इस्लाम कि सब 8 बजे से जॉब शुरू हो रही है, अब जा रहे हैं आप 9 बजे, ऐसा थोड़ी। किताबें उठा के देख लीजिए, उलमा से पूछ लीजिए आप कि जाप पे किसी आदमी को नफिल नमाज पढ़ने की इजाजत नहीं है, जाप दूसरे का हक है, टाइम आपने दूसरे को दिया हुआ है, और हत्ता के जाप पर सुन्नत गैर मुअक्कदा पढ़ने की इजाजत नहीं है। सुन्नत मुअक्कदा है थोड़े, सुन्नत गैर मुअक्कदा है, सुन्नत गैर मुअक्कदा आप जाप पे नहीं पढ़ेंगे। हाँ फर्ज नमाज उसमें जाप की परवाह नहीं कर सकते आप, जैसे जाप पे अगर आपको टॉयलेट आ गया तो आप परवाह नहीं कर सकते, वो नेसेसरी है, तू जॉब कर रहा है लिहाजा तू टॉयलेट टॉयलेट को नहीं जा सकता, क्या बात, अब आप बोले तो यही कुर्सी पर कर देता हूँ बोलता हूँ। खाने का वक्त आ गया तो लंच अवर देते नहीं देते जॉब पे, क्यों, इस वास्ते कि नेसेसरी, तो मुसलमान के लिए लंच से भी ज्यादा नेसेसरी टॉयलेट से भी ज्यादा नेसेसरी फर्ज है अल्लाह पाक का, फर्ज नमाज तो पढ़ना ही पढ़ना है, और बगैर नमाज के कोई जॉब नहीं होती, याद रखा नमाज का टाइम उसमें आ रहा है, और आपने और किसी बंदे खुदा, आप तो ऐसा नहीं करेंगे इंशाल्लाह, कोई बंदे खुदा अगर फर्ज नमाज को छोड़ रहा है उसको वो जाप करना हराम है, और वो वो कमाई हराम होगी, कसबुल हलाल नहीं बोलेंगे उसको, कसबुल हलाल फरीदतुन बादल फरीदा, अल्लाह का फर्ज अदा करने के बाद में हलाल कमाना फर्ज है, अभी हलाल कमाना फर्ज है। उसमें इतनी रिवायत शरीयत की तरफ से है कि क्वालिटी होना है, लिहाजा मेहनत पूरी करो, दयानतदारी से करो, वक्त पूरा दो, उस वक्त के अंदर अपनी काम चोरी मत करो, चाहे कोई तुम्हें देख रहा हो चाहे ना देख रहा हो, ये नहीं कि बॉस है तो एक्टिव अपने आप को एक्टिव दिखा रहे हैं, बॉस नहीं है तो जो चाहे कर रहे हैं, مسلمان کی خصوصیت یہ ہے کہ بال گھر میں جائے یا یہاں ساتھ میں رہے، میں بال کے لیے کرتا ہی نہیں ہوں، مجھے تو اللہ کے لیے کرنا ہے، اللہ راضی ہو جائے. مسلمان کے عمل کی کوالٹی یہ ہوتی تھی کہ مسلمان کو کوئی کام دینے کے بعد پہلے زمانے میں آدمی بھول جاتا تھا، مسلمان کے پاس اپنی بیٹی کو چھوڑ کے آدمی بھول جاتا تھا کہ اب ہم گاؤں کو جا رہے ہیں، ہم ڈیڑھ مہینے کے بعد آئیں گے، دو مہینے کے بعد آئیں گے، پورے گاؤں کے اندر مسلمان کا رابطہ ہے، یہ بچی کو آپ کے پاس چھوڑ کے جانا چاہتے، اس کو پتا تھا کہ مسلمان کس کو کہتے ہیں. وہ احسان تھا ہمارے عمل میں، وہ کوالٹی تھی ہمارے عمل میں، اس کو پتا تھا کہ یہ دیانتداری کے خلاف نہیں کر سکتے، لوگ خیانت کی نظریں اس پر ان کی نہیں پڑ سکتی، جب تک حلال طریقے سے حلال نہیں کریں گے وہ اس کو ہاتھ بھی نہیں لگا سکتے، ان کو پتا تھا. ایسے جاب کا مسئلہ ہے، اگر امریکہ کے مسلمان اپنے جاب کے معاملے میں اتنی دیانتداری پہ آ جائیں تو بتاؤ کیا تاثر پڑے گا لوگوں کو. ہم کو نافع بن جانا ہے، ہم ضرورت بن جائیں انسانیت کی، تو واقعی اس کا ہونا ضروری ہے یار، کمپنی میں اس کا ہونا ضروری ہے، ایسا دیانتدار آدمی ہونا، ایسا سمجھدار آدمی ہونا، ایسا اپنے فرض کو سمجھنے والا اور فرض کو پورا کرنے والا آدمی ہونا، ایسا محنتی ہونا، ایسا مخلص ہونا، ایسا کمپنی کا ہمدرد اور بھیخا ہونا کہ ہمدرد کمپنی کی بھلائی میں سوچنے والا ہونا، ہم ضرورت بن جائیں میرے دوست. اس ملک کے اندر دین کو پھیلانے کے ذریعوں میں سے ایک یہ ہے کہ ہم یہاں کے لوگوں میں جو بدگمانی پیدا کی جا رہی ہے اس کو بھی دور کریں، اور اپنے عمل سے بھی بدگمانی پیدا ہونے نہ دیں. جو نفرت پیدا کی جا رہی ہے اس کو بھی دور کریں، اور اپنے عمل سے کوئی نفرت ان میں پیدا نہ ہو اس کی بھی کوشش رکھیں. یہ تو باضابطہ پلان ہے نا ہمارے خلاف بدگمانی کرانا، تاکہ ہم سے نفرت ہو تو ہمارے مذہب سے نفرت ہوگی. یہ دشمن کا پرانا حربہ ہوتا ہے. دشمن کا پرانا حربہ یہ ہے کہ اگر آپ کسی کام سے روکنا ہے تو وہ کام جو آدمی کر رہا ہے نا اس سے روکو. اسلام سے روکنا ہے تو اسلام سے روکنے کا بہتر طریقہ یہ ہے کہ مسلمان کو خراب کرو، تو مسلمان کے پاس اسلام ہوتا ہے، اسلام سے آدمی خود ہی دور ہو جائے. یہ ہے پالیسی، بہت پرانی پالیسی ہے. حضور پاک صلی اللہ علیہ وسلم کے ساتھ جو کوشش منافقین کرتے تھے، مشرکین کرتے تھے، وہ کیا تھی؟ آپ کو داغدار کیا جائے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پر تہمت لگائی گئی منافقین کی طرف سے. کیوں لگائی گئی تھی؟ کیونکہ آپ کے کیریکٹر کو داغدار کر دیا جائے تو آپ جو چیز پیش کر رہے ہیں وہ آٹومیٹکلی داغدار ہو جائے گی. یہ پالیسی ہے، یہ ہوگا یہ. اور جتنا زیادہ ان کو موقع ملے گا دشمن کرے گا، وہی خاموش تھوڑی دشمن، تو دشمن بولتے اس کو کہ وہ اپنے دشمن ہی کرے، دشمن کی تعریف ہی وہ ہے، وہ تو کرے گا ہی کرے گا، آپ اس سے یہی ایکسپیکٹ کریں گے. باقی ہمارا اپنا فرض کیا بنتا ہے؟ ہم داعی اللہ ہے، اللہ کی طرف بلانے والے ہیں، ہمیں اپنے دین کی بھی حفاظت کرنی ہے اور ان کے دین کی بھی حفاظت کرنی ہے، اپنی بھی ضرورت پوری کرنی ہے اور مذہبی اعتبار سے ان کی ضرورت کا بھی انتظام کرنا ہے، کیونکہ وہ امانت صرف ہمارے پاس ہے، ان کی نجات کی کنجی ہمارے ہاتھ میں ہے، جس کا دینا ان کو ضروری ہے، یہ امانت ہے ہمارے پاس. ہم سمجھ رہے کہ اس لائن سے ہماری کوئی ذمہ داری نہیں ہے، سر ذمہ داری ہے، لیکن وہ ذمہ داری پہ جانا کیسا ہے اس کا لمبا پروسیس ہے. بہت اصل میں ذمہ داری تو اپنی جگہ پر ہے. آپ لوگ، میں اور آپ، کیونکہ میں بھی بہرحال 20-21 سال سے یہیں رہ رہا ہوں، ہمارے اوپر ایک ذمہ داری آتی ہے اس لائن کی. قرآن شریف کی ایک آیت پر غور کریں تو آپ بہت سمجھیں گے اس بات کو. حضور پاک صلی اللہ علیہ وسلم نے سورہ کہف ہر جمعہ پڑھنے کو فرمایا ہے، ہے نا؟ جو سورہ کہف کی تلاوت کرتا ہے وہ کس سے بچ جاتا ہے؟ دجال کے فتنے سے محفوظ ہو جاتا ہے. کیا سب کا کرنا ہے؟ ٹائمنگ کیا ہے؟ نماز کتنے بجے؟ بس دو چار منٹ میں ختم کرنا چاہیے. اچھا، جو مضمون میں نے سوچا تھا نا وہ بھی نکل ہی گیا دوسری طرف، سر وہ کل دیکھیں گے ان شاء اللہ. سر میں یہ عرض کر رہا تھا میرے دوستو بزرگوں کہ سورہ کہف کی ابتدا میں اللہ تعالیٰ نے ایک بات فرمائی ہے، وہ یہ بات فرمائی ہے کہ ہم نے قرآن پاک کو اپنے بندے پر نازل کیا. انزل علی عبدہ الکتاب ولم یجعل له عوجا قیما لینذر باسا شدیدا من لدنه ویبشر المؤمنین الذین یعملون الصالحات ان لهم اجرا حسنا ماکثین فیه ابدا وینذر الذین قالوا اتخذ اللہ ولدا. قرآن پاک کے نازل کرنے کی خاص وجوہات جو بیان کی گئی ہے نا، اس میں سے ایک وجہ یہ بیان فرما رہے ہیں کہ یہ ہم نے قرآن پاک اس لیے نازل کیا ہے کہ ڈرائیں اس کے ذریعے سے ان لوگوں کو جنہوں نے اللہ کا بیٹا بنانے کا عقیدہ اختیار کیا. عقیدہ ولدیت والوں کو ڈرانے کے لیے ہم نے یہ اتارا ہے، تو یہ امانت ہوئی نہیں ہمارے پاس. بہت محبت سے، بہت حکمت سے، بہت شفقت سے ان کو بتانا پڑے گا، مگر ہے یہ ہماری ذمہ داری. مگر ہم خود ہی دیندار نہیں ہیں تو ہم کیا بیس پہ ہم لوگوں کو بتائیں گے؟ اس لیے ہے سفر لمبا، پہلے اپنے کو صحیح کرنا، اپنا ماحول صحیح کرنا، مسلمانوں کو متوجہ کرنا، ان کو دیندار بنانا، پھر ان کو نالجبل کرنا، نالج والے بنانا، ایجوکیٹ کرنا، پھر وہ قابل ہونا لوگوں کو سمجھانے کے، پھر اس حکمت کے ساتھ میں ان کے سامنے بات کرنا کہ بھئی دیکھو تمہاری بھی نجات ہماری بھی نجات اسلام میں ہے، اس کے بغیر نہیں، نجات ہے ہی نہیں اس کے بغیر. اور اگر کوئی ذرا بھی اس عقیدے میں شک کیا وہ مسلمان نہیں رہتا. میں جو بات کہہ رہا ہوں اگر اس میں کسی نے شک بھی کیا تو وہ اسلام کی باؤنڈری سے نکل جاتا ہے. قرآن پاک کی نصوص ہیں یہ، صاف قرآن پاک کی لکھی ہوئی باتیں، ان کو نصوص کہتے ہیں. اس میں آپ نہیں کر سکتے کچھ بھی ہیرا پھیری، مجبوری ہے. وہ اسلام میں ہی نجات ہے، اسلام کے علاوہ میں نجات نہیں. ٹھیک ہے، آپ ہر جگہ نہ بولیں اس بات کو، بولنا کیا ضروری ہے، کہیں خاموش رہنے میں ہی مصلحت ہوتی ہے، لیکن آپ کو جاننا ہے یہ بات، یہ عقیدہ رکھنا ضروری ہے. اور پھر جہاں اس کو حکمت محبت سے بتا سکتے ہیں وہاں بتا دیں. آپ کا فرینڈ ہے، آپ کا دوست ہے، وہ آپ سے بات کر رہا ہے، وہ جاننا چاہ رہا، آپ کو بتائیں کہ یار مذہب تو ایسی چیز ہوتی ہے کہ اس کے بغیر وہ اللہ سے تعلق رکھتی ہے. اللہ جس چیز کو مذہب بولے گا وہ مذہب ہے، اللہ جس چیز کو مذہب نہیں بولے گا وہ مذہب نہیں ہے. اللہ جس چیز پر جنت دے گا اسی پہ ملے گی، میں اور آپ سے کچھ کر نہیں سکتے. اللہ جس چیز پہ جاننے میں بھیجے گا اس میں جانا ہی پڑے گا، میں اور آپ سے کچھ کر نہیں سکتے. ویسے طریقے سے لانا ہوتا ہے ان کو. تو یہ ان اللہ یامر بالعدل والاحسان وایتاء ذی القربى، اور پھر اس کے بعد وینہا عن الفحشاء والمنکر والبغی، کہ اللہ پاک فحشاء سے روکتا ہے، منکر سے روکتا ہے، بغاوت سے روکتا ہے. یہ جو مضامین ہے یہ پوری سمری ہے اسلام کی. جو منفی پہلو ہے وہ کیا کیا ہے، جو مثبت پہلو ہے وہ کیا کیا ہے، تعلیم کن چیزوں کی دیتا ہے اور کن چیزوں سے مذہب روکتا ہے. ایسا خلاصہ ہے کہ اگر ایک مسلمان کے ذہن میں رہے کہ اچھا اسلام کا انداز یہ تھے، اسلام یہ چاہتا ہے، میرے اندر بھی یہی مزاج ہونا ہے، میری سوچ یہی ہونا ہے، میری چاہت یہی ہونا ہے، میرا ایٹیٹیوڈ یہی رہنا ہے، میرے بیہیویئر اسی پہ رہنا ہے، وغیرہ 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 وغیرہ. اب تعالیٰ شان ہو ہم سب کے لیے اس کہنے سننے کو قبول فرمائے، اس سے نفع عطا فرما دے، اور ہر قسم کے شرور و فتن سے ہماری حفاظت فرمائے. اللہ پاک عمل کی توفیق دے. مختصرا دعا کر لیجیے، وقت ہو گیا. اللهم صل على سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد وعلى آل سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ ہمارے گناہوں کو معاف فرما دیجیے، ہمارے خطاؤں سے درگزر فرما دیجیے. اے اللہ ہمیں دین کا علم صحیح نصیب فرما دیجیے، دین کی عظمت ہمارے دلوں میں بٹھا دیجیے، دین پر عمل کرنے کا جذبہ اور شوق پیدا فرما دیجیے، اور دین پر عمل کرا دیجیے، اور دین کی محنت کرنا ہمیں نصیب فرمائیے، اور محنت کے جو وسائل اور اسباب ہیں ان کو اختیار کرنا میسر فرمائیے. اللہ دین پر عمل کرنے میں، دین کی محنت کرنے میں، دین کے پھیلانے میں جو مال اور جان ہماری لگ سکتی ہو، اے پاک پروردگار اپنے کرم سے اس کو قبول فرمائیے اور اس کو لگانے کی توفیق عطا فرمائیے. اللہ اسلام کو اپنا ورنہ بچھونا بنانے کی توفیق عطا فرمائیے. اسلام پر جینے، اسلام پر مرنے کی سعادت نصیب فرمائیے. ایمان پر جینے، ایمان پر مرنے کی سعادت نصیب فرمائیے. اے اللہ دینی زندگی کو پوری دنیا میں عام فرما دیجیے. اے اللہ اسلام کا بول بالا فرما دیجیے، حق کا بول بالا فرما دیجیے، حق کو قبولیت نصیب فرما دیجیے. اے اللہ مسلمانوں کا بھلا فرما دیجیے. اے اللہ مسلمانوں کو جما دیجیے، مسلمانوں کے قدم جما دیجیے. اے اللہ مسلمانوں کی نفرت کو دور فرما کر مسلمانوں کے ساتھ محبت میں اور عقیدت میں اے اللہ ان لوگوں کو زیادہ سے زیادہ فرما دیجیے. اے اللہ ان کی بدگمانیوں کو ختم فرما کر ان کے ساتھ حسن ظن پیدا فرما دیجیے. اے اللہ ہم آپس میں ایک دوسرے کے ساتھ محبت کرنے والے بنے، ایسے ہمیں بنا دیجیے. ایک دوسرے کے حقوق کی رعایت کرنے والے بنے، ایسے ہمیں بنا دیجیے. اے اللہ ایک دوسرے کے حقوق کی رعایت کرنا آسان فرما دیجیے. اے اللہ نمازوں کی پابندی نصیب فرمائیے اور نمازوں میں صفت احسان نصیب فرمائیے. اے اللہ دوسرے اعمال کے اندر پابندی نصیب فرمائیے، ان میں صفت احسان نصیب فرمائیے. رشتے داروں کے ساتھ اچھا سلوک کرنے کی توفیق عطا فرمائیے، اور قرابت کی جو نسبتیں ہیں ان تمام نسبتوں کا پورا لحاظ رکھنے کی توفیق عطا فرمائیے. کرم کا، رحم کا، فعافیت کا معاملہ فرمائیے. اللہ ہماری دنیا بھی کامیاب کیجیے، ہماری آخرت بھی کامیاب کیجیے. ہماری دنیا کی ضرورتیں بھی پوری فرمائیے، آخرت کی ضرورتیں بھی پوری فرمائیے. اللہ دنیا کے مسائل کو بھی حل فرمائیے. اس چھوٹی سی دنیا کی چھوٹی چھوٹی حاجتیں بھی مولا ہمارے لیے بہت بڑی ہیں. ہم آپ کے تمام تمام حاجتوں کو آپ کی بارگاہ اقدس میں پیش کرتے ہیں. ہر چھوٹی بڑی حاجت کا تکفل فرمائیے. ہمیں جو بیمار ہیں ان کو صحت عطا فرما دیجیے. جو مقروض ہیں ان کے قرضوں کو ادا کر دیجیے. جو بے روزگار ہیں ان کو روزگار سے لگا دیجیے. جن کی روزی تھوڑی ہے اپنے کرم سے اس میں اضافہ فرما دیجیے. جن کو آپ نے بہت دیا ہے اس میں برکت عطا فرما دیجیے. اللہ ہر میاں بیوی میں پیار محبت پیدا فرما دیجیے. یا اللہ گھروں کے ٹوٹنے سے بچا لیجیے. اے اللہ خاندان کا شیرازہ بکھرنے سے بچا لیجیے. اے اللہ آپ اپنے فضل کرم سے ہر میاں بیوی میں پیار محبت نصیب فرمائیے. ماں باپ اور اولاد میں پیار محبت نصیب فرمائیے، اے اللہ ایک دوسرے کی پوری رعایت کرنے والا بنا دیجیے، اے اللہ چھوٹے بڑوں کی قدروں کو زندہ فرما دیجیے، اے اللہ عافیت عطا فرمائیے، ہر قسم کے شرور و فتن سے حفاظت فرمائیے، جن کے گھروں میں لڑکیاں شادی کے قابل ہو گئی ہیں شادیوں کا انتظام نہیں ہو سکا، عافیت کے ساتھ بہترین انتظام فرما دیجیے، جن کے گھروں میں لڑکے بڑے ہو گئے شادیوں کا انتظام نہیں ہو رہا، عافیت کے ساتھ ان کا بہترین انتظام فرما دیجیے، بہتر جوڑے اپنے فضل کرم سے مقدر فرما دیجیے، اے اللہ دین کو ترجیح دینے کی توفیق نصیب فرمائیے، اے مولا کرم کا، رحم کا، عفو عافیت کا، یسر کا، سہولت کا اور آسانی کا معاملہ فرمائیے، ہماری اولاد کو نیک صالح بنا دیجیے، بری عادتوں بری صحبتوں سے بچا لیجیے، دین کے کاموں میں خوب حصہ لینے والا ہمیں بنا دیجیے، اپنے کرم سے ہماری دعاؤں کو قبول فرمائیے، وصلی وسلم وبارک علی سیدنا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین و رحمتک